यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म सुमिता लामा। शुरूमा प्रमुख समाचार। महिलामाथि हुने हरेक हिंसा विरूद्ध सरकारले दृढ़ताका साथ कार्य गरिरहेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। कुनै पनि महिला हिंसा क्षम्य नहुने प्रधानमन्त्री ओलीको चेतावनी। अर्थतन्त्रलाई पुरानै लयमा फर्काउने गरी आगामी वर्षको बजेटको कार्यान्वयन गर्ने अर्थमन्त्री विष्णु प्रसाद पौडेलको प्रतिबद्धता। नेपालमा कोरोना संक्रमण दर घट्दै आज थप 6205 जना संक्रमण मुक्त। 4369 जनामा कोरोना संक्रमण पुष्टि। संक्रमित 109 जनाको मृत्यु। र भारतमा पनि कोरोना संक्रमणका व्यापक कमी। जापानमा कोरोना भाइरस विरूद्धको खोप 12 देखि 15 वर्षसम्मका बालबालिकालाई पनि लगाइने। प्रधानमन्त्री केपी शर्मा ओलीले महिला अधिकार मार्फत समानताको लक्ष्य प्राप्तिमा नेपाल विश्वमै उदाहरणीय देश भएको बताउनु भएको छ। तेस्रो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सरकारले महिलामाथि हुने हरेक हिंसा विरूद्ध दृढ़ताका साथ कार्य गरिरहेको बताउनुभयो। महिला हिंसाका कतिपय घटनामा महिला नै संलग्न देखिनु दुःखद पक्ष रहेको बताउनुहुँदै प्रधानमन्त्री ओलीले सरकारले बलात्कार र एसिड आक्रमणका विरूद्ध कड़ा कानून निर्माण गरेर महिला हिंसा विरूद्ध कार्य गरिरहेको बताउनुभयो। उहाँले महिलामाथि हुने कुनै पनि हिंसा क्षम्य नहुने बताउनुहुँदै महिला हिंसा, बलात्कार, कुटपीट, अपमान, गाली, बेइज्जती, कुप्रथा जस्ता हिंसाका विरूद्धको संघर्षलाई जारी राख्नुपर्ने बताउनुभयो। अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष 2078-79 बजेटको प्रभावकारी कार्यान्वयनका लागि भोलिदेखि नै काम अघि बढ़ाउने बताउनु भएको छ। आगामी आर्थिक वर्ष 2078-79 बजेटका विशेषताका बारेमा जानकारी दिन अर्थ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले कोविडको महामारीलाई कम गर्न र मुलुकको अर्थतन्त्रलाई पुरानै लयमा फर्काउने गरी बजेटको प्रभावकारी कार्यान्वयन गरिने प्रतिबद्धता जनाउनुभयो। अर्थमन्त्री पौडेलले सबै जनतालाई खोपको सुविधा हुने गरी आगामी दिनमा सबै सम्भावनाहरूको खोजी गर्दै अघि बढ़ने प्रतिबद्धता सहित बजेट आएको उल्लेख गर्नुभयो।
सबै सम्भावनाहरूको सदुपयोग गर्दै हामीले खोप सेवा उपलब्ध गराउने काममा आउने दिनमा हामी केन्द्रित भएर लाग्छौं। यस हिसाबले बजेट आएको छ। यो बजेटको कार्यान्वयनसँगै हामीले एकातर्फ नागरिकको जीवन रक्षा, कोविड विरुद्धको लड़ाईमा सफलता हामी ऐतिहासिक उपलब्धि आर्जन गर्नेछौँ भने अर्कोतर्फ आर्थिक जगतका चुनौतीहरूको सामना गर्दै हामीले हाम्रो अर्थतन्त्रलाई पुरानै लयमा फर्काउने र यसलाई गतिशील तुल्याउने र हामी एउटा समृद्धिको यात्रालाई फेरि नयाँ गतिमा अगाडि बढाउने त्यस अभियानमा हामीले सफलता प्राप्त गर्न सक्छौँ भन्ने त्यो आत्मविश्वासको साथमा यो बजेट प्रस्तुत भएको छ र यो सरकारले यो बजेट कार्यान्वयन गर्छ। यसमा कुनै पनि प्रकारको दुविधा राख्नुपर्ने आवश्यकता छैन। भोलिदेखि नै अलग अलग मन्त्रालयसँग सम्बन्धित योजनाहरूका बारेमा, कार्यक्रमहरूका बारेमा, कार्यान्वयनको विषयमा अर्थ मन्त्रालयसँग जुन दृष्टिकोण छ, जुन प्रस्ताव छ, त्यसका आधारमा हामी सबै मन्त्रालयहरूसँग अलग अलग ढंगले छलफल गर्दै कार्यान्वयनको अभियानलाई तीव्रता दिएर अगाडि बढ्छौं।
अर्थमन्त्री पौडेलले संवैधानिक प्रबन्ध अनुसार नै निर्धारित समयमा सरकारले बजेट ल्याएको र बजेट कोरोनाको रोकथाम, उपचार र नियन्त्रणमा केन्द्रित भएको स्पष्ट पार्नुभयो। अर्थमन्त्री पौडेलले आगामी निर्वाचनका लागि आवश्यक बजेटको प्रबन्ध समेत गरेको बताउनुभयो।
हाम्रो संवैधानिक प्रबन्ध अनुरूप जब प्रतिनिधि सभा विघटन भयो, संविधानको प्रबन्ध अनुरूप नयाँ सरकार गठनका निम्ति सबै सम्भावनाहरू सकिए र चाहिँ प्रतिनिधि सभा विघटन हुने परिस्थिति निर्माण भयो। प्रतिनिधि सभा विघटन भएर नयाँ निर्वाचनका निमित्त, ताजा जनादेशका निमित्त हामीले चाहिँ नीति निर्धारण गरेर अगाडि बढ़िसकेको अवस्था छ। आउने निर्वाचनलाई हामी स्वतन्त्र, निष्पक्ष ढंगले सम्पन्न गर्ने कुरामा सरकारको यथेष्ट ध्यान छ। निर्वाचनका निमित्त बजेटले यथेष्ट महत्व दिएको छ, त्यसकारण आवश्यक बजेट विनियोजन गरेको छ।
पत्रकार सम्मेलनमा अर्थ सचिव शिशिर कुमार ढुंगानाले आर्थिक अनुशासन नखलबलिने गरी बजेटका स्रोतहरूको व्यवस्था गरेको र आर्थिक वृद्धिको लक्ष्य चालू आर्थिक वर्षको संशोधित अनुमानलाई नै आधार मानेर तय गरिएको स्पष्ट गर्नुभयो। राजस्व सचिव रामशरण पुडा सैनीले बजेटमा राजस्वको लक्ष्य चालू वर्षको संशोधित अनुमानको 20% मात्र बढ़ाएको र आयातकर्तालाई लक्षित गरेर कर छूटको व्यवस्था नगरेको बताउनुभयो। आगामी आर्थिक वर्ष 2078-79 बजेटको कैलालीवासीले स्वागत गर्दै प्रभावकारी कार्यान्वयनमा जोड़ दिएका छन्। धनगढ़ीबाट संवाददाता जगत साउदको रिपोर्ट।
कोरोना कहरका बीच सरकारले आगामी आर्थिक वर्ष 2078-79 लागि ल्याएको बजेटको कैलालीवासीले स्वागत गरेका छन्। कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणलाई उच्च प्राथमिकता दिँदै जनजीविकादेखि आम नागरिकलाई प्रत्यक्ष राहत पुग्ने कार्यक्रम समेटेर बजेट ल्याइएको भन्दै जिल्लावासी खुशी देखिएका छन्। मूलभूत रूपमा कोरोना रोकथाम तथा नियन्त्रणमा केन्द्रित रहेको बजेटमा रोजगारी सिर्जना गर्ने लगायतका विषयलाई सम्बोधन गरिएकाले यसपालिको बजेट आशावादी देखिएको जानकारहरूको भनाइ छ। प्राध्यापक सुरेन्द्र चन्द:
रोजगार सृजना गर्ने बारेमा, कोविडको बारेमा आशावादी हिसाबले चाहिँ योजनाहरू ल्याउन खोजेको छ, त्यसलाई कार्यान्वयन गर्न सकिने अवस्थामा राम्रो होला।
16 अरब 47 करोड़ बजेट ल्याएको सरकारले स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, उद्योग, पूर्वाधार विकास, रोजगार लगायतका क्षेत्रलाई प्राथमिकता दिएको छ। महामारीको यो बेला सरकारले यथार्थपरक बजेट ल्याएको बताउनुहुन्छ पूर्व आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहरा।
यो बजेट महत्वाकांक्षी नभएर यथार्थपरक रहेको छ। विकासका लागि र आर्थिक समृद्धिका लागि यो बजेट माइलस्टोन हुन्छ भन्ने हामीले अपेक्षा गरेका छौँ।
कोरोना करले थलिएको निजी क्षेत्रलाई पुनरुत्थान गर्ने लगायतका कार्यक्रम सहित बजेट आएपछि उत्साहित देखिएका उद्योगी व्यवसायहरूले बजेटको प्रभावकारी कार्यान्वयनमा जोड़ दिनुभएको छ। कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर:
समग्रमा ठिकै छ, अब यसलाई कार्यान्वयनमा जोड़ गर्नु पर्यो। विगतको जस्तो बजेट छुट्याउने खर्च नगर्ने कार्यान्वयनमा जोड़ गर्नु पर्यो।
कैलाली स्थित गेटा मेडिकल कलेज सञ्चालन, औद्योगिक क्षेत्र स्थापना, मेगा सिटी, विमानस्थल स्तर उन्नति, सेती लोकमार्ग, सिंचाइ परियोजना, अस्पताल, भौतिक पूर्वाधार विकास लगायतका क्षेत्रलाई बजेटमा समावेश गरिएको छ। जगत साउन्ड, रेडियो नेपाल, धनगढ़ी।
4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VoLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4Gबाट गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 मेगाहर्ज र VoLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
दूध तथा दुग्धजन्य पदार्थको उपभोगका लागि सर्वसाधारणमा पशु सेवा विभागको अनुरोध। दूध एक पूर्ण आहार हो, यसमा पाइने कार्बोहाइड्रेट, प्रोटिन, फ्याट, भिटामिन र विभिन्न खनिज तत्वले मानिसको शारीरिक वृद्धिका साथै रोग विरूद्ध लड्न रोग प्रतिरोधात्मक क्षमताको समेत विकास गर्दछ। दूध तथा दुग्धजन्य पदार्थको सेवनले कोरोना लगायत विभिन्न रोग विरूद्धको लडाईमा धेरै सहयोग गर्न सक्दछ। दूध अमृत सराहु, त्यसैले रोग प्रतिरोधात्मक क्षमताको वृद्धि गर्न, मन र मस्तिष्कमा ताजगी ल्याउन र स्वस्थ जीवनका लागि दूध तथा दुग्धजन्य पदार्थको नियमित सेवन गरौं। नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, पशु सेवा विभागद्वारा जनहितमा जारी सन्देश।
अब बाँकी समाचार। विपक्षी दलको गठबन्धनले नेपालको संविधान र लोकतन्त्रका पक्षमा एकताबद्ध रूपमा सशक्त आवाज उठाउन राजनैतिक दलका नेता र कार्यकर्ता तथा जनसमुदायमा आह्वान गरेको छ। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा आज बसेको विपक्षी दलका शीर्ष नेताको बैठकले संविधान विपरीतका काम कार्यवाहीमा सहयोगी नहुन राज्यका निकायलाई आग्रह गरेको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा कंग्रेस सभापति देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता माधव कुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले हस्ताक्षर गर्नुभएको छ। पछिल्लो समय नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या र मृत्युदर घट्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार विगत 5 दिन यता संक्रमण दर घट्दै गएको र आज 4,369 जनामा मात्रै नयाँ संक्रमण पुष्टि भएको छ। 5 दिन अघि 6,741 संक्रमितको संख्या रहेकोमा आज यो संख्या घटेर 4,000 झरेको हो। कोरोनाबाट ज्यान गुमाउनेको संख्या घटेर आज 109 रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको प्रेस ब्रिफिङमा मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले आज 10,986 नमूनाको PCR परीक्षण गर्दा 3,702 जना र 1,784 नमूनाको एन्टिजेन परीक्षण गर्दा 667 जना गरी 4,369 जनामा संक्रमण पुष्टि भएको बताउनुभयो। आज काठमाडौँमा 804 जना, भक्तपुरमा 113 र ललितपुरमा 176 जना गरी काठमाडौँ उपत्यकामा जम्मा 1093 संक्रमित थपिएका छन्। देशभर गरी जम्मा 1,08,897 जना सक्रिय संक्रमित रहेका छन्। नेपालमा आज थप 6,205 जना कोरोना संक्रमण मुक्त भएका छन्। नेपालमा हालसम्म 79.2% संक्रमित निको भइसकेको मन्त्रालयका सहप्रवक्ता डाक्टर अधिकारीले बताउनुभयो। सक्रिय संक्रमित मध्ये 1,01,334 जना होम आइसोलेशन तथा बाँकी 7,563 जना विभिन्न अस्पताल एवं संस्थागत आइसोलेशन केन्द्रहरूमा रहेका छन्। विभिन्न अस्पतालमा उपचार गराइरहेका संक्रमित मध्ये 1,545 जना आईसीयूमा रहेका छन् भने 407 जना भेन्टिलेटरमा रहेको मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले जानकारी दिनुभयो। बझाङ जिल्लामा वैशाख 18 गतेदेखि जारी निषेधाज्ञा फेरि एक साताका लागि थप गरिएको छ। आज बसेको जिल्ला कोविड संकट व्यवस्थापन केन्द्रको बैठकले जेठ 17 गते सोमबारसम्मका लागि लगाइएको निषेधाज्ञा जेठ 24 गते सोमबारसम्मका लागि थप्ने निर्णय गरेको हो। जिल्लामा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी भएको निषेधाज्ञा संक्रमणको रोकथामका लागि निषेधाज्ञा नै उपयोगी देखिएकाले जेठ 24 गते मध्यराती 12 बजेसम्मका लागि निषेधाज्ञा थप्ने निर्णय गरिएको बझाङका प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले जानकारी दिनुभयो। यसै गरी कपिलवस्तुमा चौथो पटक समयावधि बढ़ाउँदै जेठ 18 देखि 24 जेठसम्मका लागि निषेधाज्ञा थपिएको छ। जिल्ला कोरोना व्यवस्थापन समितिले गरेको सिफारिशका आधारमा जिल्ला सुरक्षा समितिले एक साताका लागि निषेधाज्ञा थप गरेको हो। जिल्लामा गत वैशाख 21 गतेदेखि निषेधाज्ञा जारी छ। कोरोना संक्रमित बिरामीको उपचार हुँदै आएको बाँकेका अस्पतालमा पछिल्लो समय मृत्यु दरमा कमी आएको छ। दैनिक 15 देखि 17 जनाको मृत्यु हुने गरेकोमा अहिले यो संख्यामा कमी आएको जिल्ला कोविड संकट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज ओलीले जानकारी दिनुभयो। त्यस्तै डडेलधुरामा कोरोना संक्रमणको दरमा कमी आएको छ। करिब एक साता यतादेखि 15 देखि 20% मात्रै कोरोना संक्रमित देखा पर्न थालेको स्वास्थ्य कार्यालयका प्रमुख आशुतोष श्रेष्ठले जानकारी दिनुभयो। प्रदेश नम्बर 2 को विभिन्न जिल्लाहरूमा पनि कोरोना संक्रमणको दर घट्न थालेको छ। निषेधाज्ञाका कारण पनि कोरोना संक्रमणमा कमी आएको चिकित्सकहरू बताउँछन्। नेपाल प्रहरीले हालसम्म 10,220 सिलिण्डर संकलन गरी कोविड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको प्रहरीले जनाएको छ। नेपाल प्रहरीले गत वैशाख 26 गतेदेखि सिलिण्डर संकलन अभियान चलाएको छ। सोही क्रममा आज मात्रै देशका विभिन्न ठाउँबाट 82 खाली अक्सिजन सिलिण्डर संकलन गरिएको प्रहरीले जनाएको छ। अहिलेको विषम परिस्थितिमा अन्य प्रयोजनका लागि स्टक नगर्न तथा विभिन्न कम्पनी संघ संस्था तथा व्यक्ति हरूसँग आवश्यकता भन्दा बढ़ी सिलिण्डर छन् भने त्यस्ता सिलिण्डरहरू उपलब्ध गराई सहयोग गर्न नेपाल प्रहरीले अनुरोध समेत गरेको छ। कोरोना महामारी र निषेधाज्ञाका कारण प्रायजसो व्यापार व्यवसायहरू ठप्प रहे पनि सिन्धुपाल्चोकमा उत्पादन हुने अर्ग्यानिक कफी भने विदेश निर्यात हुने क्रम जारी नै छ। देशभित्र नै राम्रो बिक्री हुँदै आएको सिन्धुपाल्चोकको कफी उत्पादनपछि प्रशोधन ब्रान्डिङ गरेर जापान, अस्ट्रेलिया र कोरियामा निर्यात गरिन्छ। सिन्धुपाल्चोकबाट संवाददाता जीवन श्रेष्ठको रिपोर्ट।
लकडाउनको कारण सबै व्यापार व्यवसाय ठप्प रहे पनि सिन्धुपाल्चोकका कफी किसानलाई भने यतिखेर भ्याई नभ्याई छ। लकडाउनकै बीच पनि यहाँ उत्पादित कफी विदेश निर्यात हुने क्रम जारी रहेपछि उहाँहरूको व्यस्तता चुलिएको हो। लकडाउनको कारण घरमा थुनिएर बस्नु पर्दा दैनिक जीवन चलाउन मुस्किल परिरहेको बेला सिन्धुपाल्चोक सुकुटिएका कफी किसानहरू भने कफीबाट आमदानी गरिरहेका छन्। किसान प्रत्यक्ष कार्य
अहिले काम पनि छैन, यसो घर खर्च चलाउनलाई कफी अब आफैले फलाएको कफी हो, अनि हामी आफै केलाउँछौँ, अनि केला बापत हामीले अलिअलि पैसा पनि चाहिन्छ हामीलाई यसो घर खर्च चलाउन यताउता जेस।
जिल्लाभर 124 हेक्टर जमीनमा भइरहेको कफी खेती मुख्यतया जापान, अस्ट्रेलिया र दक्षिण कोरिया गरी 3 देशमा निर्यात भइरहेको छ भने यसको मुख्य बजार भनेको दक्षिण कोरिया रहेको जिल्ला कफी सहकारी संघ सिन्धुपाल्चोकले जनाएको छ। प्रति केजी $9 बिक्री हुने र लकडाउनले कफी व्यापारमा कुनै प्रभाव नपारेकै कारण पनि जिल्लामा कफी व्यवसाय प्रति किसानहरू आकर्षित भएका हुन्। कफी किसान ढक प्रसाद प्याकुरेल
अरू बालीको तुलनामा यो अत्यन्तै राम्रो बाली हो, यो नगदे बाली हो र अरू बालीको तुलनामा चाहिँ यो बालीमा एकदम आकर्षण बढेको छ हामी किसानहरूको। जस्तै गत वर्ष एकदम रोग किराले एकदम आक्रान्त भयो, कम फल्यो, यो वर्ष पनि उत्पादनमा अलिकति कम भयो, तैपनि हामी अरू बालीको तुलनामा अत्याधिक आमदानी लिन सफल भएका छौँ।
त्यसो त विदेशमा मात्र होइन देशभित्र पनि सिन्धुपाल्चोकको कफीको खपत राम्रै हुने गरेको छ। वार्षिक 19 टन कफी उत्पादन हुने गरेको मध्ये 10 टन त नेपालभित्र नै खपत हुने गरेको जिल्ला कफी सहकारी संघ सिन्धुपाल्चोकले जनाएको छ। कोरोना महामारीको कारण भएको लकडाउनले पूरै देशको अर्थतन्त्र नै प्रभावित भइरहेको बेला सिन्धुपाल्चोकको कफीले भने राम्रो आमदानी गरिरहनुलाई सकारात्मक मान्न सकिन्छ। जीवन श्रेष्ठ, रेडियो नेपाल, सिन्धुपाल्चोक।
बझाङको बीतछड चीर गाउँपालिका एक फूलमोरका 27 वर्षीय भरत बोहराको करेन्ट लागेर मृत्यु भएको छ। जय पृथ्वी नगरपालिका 9 स्थित निर्माणाधीन बालाश्रमको घरको ढलानको तयारीका क्रममा आज विद्युतको मुख्य लाइनमा चुन पुगी करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। कोरोना भाइरस महामारीको दोस्रो लहरबाट प्रभावित भारतमा विगत 24 घण्टाको अवधिमा संक्रमितको संख्यामा व्यापक गिरावट आएको छ। गत मे 9 तारीकमा एकै दिन 4 लाख भन्दा बढ़ी संक्रमित फेला पारिएकामा विगत 24 घण्टामा त्यो संख्या घटेर 1,65,000 मात्र देखिएको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ। भारतमा कुल संक्रमितको संख्या 2,79,00,000 पुगेको छ। भारतमा कोविड 19 को संक्रमणबाट भइरहेको दैनिक मृत्यु दरमा भने सामान्य गिरावट आए पनि तीव्र सुधार हुन सकेको छैन। मन्त्रालयका अनुसार भारतमा पछिल्लो 24 घण्टामा 3,460 जनाको ज्यान गएको छ। योसहित भारतमा कुल मृतकको संख्या 3,25,972 पुगिसकेको छ। यसैबीच जापानमा फाइजरको कोरोना भाइरस विरूद्धको खोप 12 देखि 15 वर्षसम्मका बालबालिकालाई पनि दिइने भएको छ। स्वास्थ्य मन्त्रालय अन्तर्गतको विज्ञहरूको समूहले फाइजरको खोप बालबालिकालाई पनि दिन स्वीकृति दिएको हो। यो खोप उनीहरूलाई उपयोग गर्न उपयुक्त हुन्छ कि हुँदैन भन्ने बारेमा चिकित्सकीय परीक्षणका लागि 2,260 बालबालिकालाई यो खोप लगाइएको थियो। परीक्षणबाट सकारात्मक नतिजा आएपछि विज्ञ तथा सरोकारवालाहरूले खोप 12 देखि 15 वर्षसम्मका बालबालिकाहरूलाई पनि लगाउने अनुमति दिन सकिने सुझाव दिएका हुन्। स्वास्थ्यकर्मी सहित अग्रपंक्तिमा खटिएका वयस्क व्यक्तिहरूलाई फाइजरको खोप लगाउने अनुमति भने जापानमा गत फेब्रुअरीमा नै दिइसकेको छ। भियतनाममा भारतीय र बेलायती संस्करणको कोरोनाको संयुक्त प्रजाति फेला परेको छ। सो प्रजातिको भाइरस अहिले देखिएका कोरोना भाइरस भन्दा निकै घातक र संक्रामक रहेको अधिकारीहरूले बताएका छन्। यो भेरिएन्ट हावामा नै तीव्र रूपमा फैलिने वैज्ञानिकहरूले बताएका छन्। भाइरसको प्रकृति नै स्वरूप बदलिएर नयाँ नयाँ प्रारूपमा आउने भए पनि कतिपय भाइरस भने स्वरूप बदलेपछि निकै आक्रामक हुने गर्दछन्। सन् 2020 को जनवरीमा पहिलो पटक देखिएको कोरोना भाइरस अहिले हजारौं स्वरूपमा विकास भइसकेको छ। चीनले अन्तरिक्षमा निर्माण गरिरहेको नयाँ अन्तरिक्ष केन्द्रका लागि सामान बोकेको एउटा कार्गो रकेट दक्षिण चीन सागर स्थित द्वीपबाट प्रक्षेपण गरेको छ। लङ मार्च 7 नामको रकेटले स्वचालित टियानझाउ 2 अन्तरिक्ष यानलाई लिएर अन्तरिक्ष प्रस्थान गरेको हो। हेनान द्वीपको वेनचाङ प्रक्षेपण केन्द्रबाट उक्त रकेट शनिबार राति 8:55 बजे उडाइएको चिनियाँ अन्तरिक्ष केन्द्रले जनाएको छ। रकेट प्रक्षेपण गरिएको 10 मिनटभित्रै सफलतापूर्वक अन्तरिक्ष कक्षमा प्रवेश गरेको थियो। चिनिया सरकारी समाचार संस्थाहरूका अनुसार टियानझाउ 2 इन्धन र सामान राखिएको छ। अन्तरिक्षमा स्थापना हुने नयाँ अन्तरिक्ष केन्द्रको मुख्य मोड्यूल गत अप्रेल 29 अन्तरिक्षमा पठाइएको थियो। चिनिया अन्तरिक्ष निकायका अनुसार अर्को वर्षभित्र 11 प्रक्षेपण मार्फत अरू 2 मोड्यूल अन्तरिक्षमा पठाइनेछ। संयुक्त राज्य अमेरिकाको टेनेसीमा एउटा विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै 7 जनाको मृत्यु भएको छ। विमानस्थलबाट उडेको केही समयभित्रै विमान पोखरीमा खसेको थियो। अब आर्थिक समाचार।
औद्योगिक एवं व्यापारिक नगरी वीरगंजका उद्योगिक व्यवसायहरूले आगामी आर्थिक वर्ष 2078-79 को बजेट समग्रमा राम्रो रहेको प्रतिक्रिया व्यक्त गर्नुभएको छ। शनिबार सार्वजनिक भएको बजेटको सम्बन्धमा रेडियो नेपालसँग संक्षिप्त प्रतिक्रिया दिँदै वीरगंजका निजी क्षेत्रका संघ संगठनका पदाधिकारीहरूले बजेटको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड़ दिनुभयो। नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर 2 अध्यक्ष गणेश प्रसाद लाठले बजेट कोरोना संक्रमण नियन्त्रणमा केन्द्रित हुनु सुखद पक्ष भएको भन्दै सफल कार्यान्वयनमा जोड़ दिनुभयो। नेपाल उद्योग वाणिज्य महासंघका पूर्व वरिष्ठ उपाध्यक्ष जगदीश प्रसाद अग्रवालले कोरोना महामारीबाट प्रभावित उद्योगका लागि राहत दिने घोषणाले उद्योगी व्यवसायीलाई उत्साहित बनाएको बताउनुभयो। मिरगञ्ज उद्योग वाणी संघका अध्यक्ष हरि गौतमले ऋण आएन भने विकास निर्माणका काम प्रभावित हुने हुँदा यसतर्फ राज्यको ध्यान बेलैमा केन्द्रित हुनुपर्ने बताउनुभयो। सरकारले आगामी दुई वर्षभित्र देशभरका सबै सामुदायिक विद्यालयहरूमा निशुल्क ब्रोडब्यान्ड इन्टरनेट सेवा पुर्याउने भएको छ। आगामी आर्थिक वर्षको बजेट मार्फत भएको घोषणा अनुसार आगामी वर्षको अन्त्यसम्ममा आधा भन्दा बढ़ी विद्यालयमा ब्रोडब्यान्ड इन्टरनेट सेवा पुर्याउने योजना सरकारको छ। बजेट वक्तव्यमा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्षको अन्त्यसम्ममा देशभरका 60% सामुदायिक विद्यालयहरूमा सेवा विस्तार गर्ने लक्ष्य रहेको उल्लेख गर्नुभयो। बाँकी 40% विद्यालयमा भने आर्थिक वर्ष 79-80 उक्त सेवा पुर्याउने योजना रहेको छ। शनिबार घोषणा भएको बजेटमा उच्च शिक्षा तहका विद्यार्थीहरूका लागि वैकल्पिक सिकाइमा सहयोग पुर्याउन भन्दै 80,000 रूपियाँसम्मको ल्यापटप खरिदका लागि सरकारले 1% ब्याज दरमा दुई वर्षका लागि सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने घोषणा गरेको छ। सो स्किमको लाभ सामुदायिक अर्थात सरकारी शिक्षण संस्थामा अध्ययनरत कक्षा 11 स्नातकोत्तर सम्मका विद्यार्थीहरूले लिन सक्ने भएका छन्। साताको पहिलो कारोबार दिन आइतबार नेपाली शेयर बजारमा हालसम्मकै उच्च कारोबार भएर नेप्से परिसूचक र कारोबार रकमले नयाँ उच्चाइ बनाएको छ। आइतबार नेप्से परिसूचक 12.54 अंकले बढेर 2,827.93 बिन्दुमा पुगेको छ, जुन हालसम्मकै उच्च बिन्दु हो। यसअघि गत साताको सोमबार नेप्से परिसूचक 2,823.40 बिन्दुमा पुगेको थियो। नेप्से नयाँ उचाइमा पुगेसँगै यस दिन कारोबार रकमले पनि नयाँ रेकर्ड निर्माण गरेको छ। यस दिन 219 कम्पनीहरूका 1,73,537 पटकको कारोबारमा 17,02,84,32,245 रूपियाँ बराबरका 4,26,36,348 कित्ता शेयरहरू किनबेच भएका छन्। यसअघि गत साताको अन्तिम कारोबारको दिन 14,76 रूपियाँ भन्दा बढ़ीको शेयरको किनबेच भई कारोबार रकममा नयाँ रेकर्ड निर्माण भएको थियो। नेप्सेले नयाँ उचाइ लिएसँगै आइतबार विभिन्न 13 कम्पनीहरूको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
नेपाली राष्ट्रिय फुटबल टीमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुतारीले इराकसँगको फराकिलो हारको दोष आफूले लिने बताउनु भएको छ। शनिबार राति घरेलु टीम इराकसँग 6-2 गोल अन्तरले पराजित भएपछि प्रशिक्षक अलमुतारीले हारमा आफू दोषी भएको बताउनु भएको हो। प्रशिक्षक अलमुतारीले टीमका खेलाड़ीलाई सुधार गर्न समय लाग्ने जानकारी दिनुभयो। युवा खेलाड़ी मनिष डाङ्गी नेपाली राष्ट्रिय फुटबल टीमबाट डेब्यू खेलमै गोल गर्ने तेस्रो खेलाड़ी भएका छन्। इराक विरूद्धको मैत्रीपूर्ण खेलमा डेब्यू गरेका मनिषले 29 मिनटमा गोल गर्दै नेपाललाई 2-1 अग्रता दिलाएका थिए। इराकी गोलकिपर अगाडि बढेको फाइदा उठाउँदै गोल गरेका थिए। डाङ्गी पहिलो पटक नेपालको सिनियर टीममा परेका थिए। उनी नेपालको 18 वर्ष मुनिको साफ च्याम्पियन्समा पनि खेलेका थिए भने हालै नेपालमा भएको नेपाल सुपर लीगमा पनि विराटनगर एएफसीबाट सहभागी भएका थिए। मनिष डेब्यू खेलमै गोल गर्ने तेस्रो खेलाड़ी भए पनि दोस्रो खेलाड़ीको रूपमा नेपालका सफल कप्तान हरि खड्का र पहिलो स्थानमा वाइबी घलेको नाम आउँछ। इराकसँग मैत्रीपूर्ण खेलपछि अब नेपाली फुटबल टोली विश्वकप छनौट 2022 र एसिया कप छनौट 2023का बाँकी खेलका लागि कुवेत जानेछ। कुवेतमा नेपाली टोलीले विश्वकप छनौट र एसिया कप छनौटको बाँकी 3 खेल खेल्नेछ। नेपाली टोलीले जेठ 20 गते चाइनिज ताइपेन, जेठ 25 गते जोर्डन र जेठ 28 गते अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ। नेपाल अहिले अंक तालिकामा 3 अंकका साथ 4 स्थानमा छ। नेपालको 5 खेलमा 1 जित र 4 खेलमा हार बिहोरेको थियो। अंक तालिकाको पुछारमा रहेको ताइपेनले अंक जोड्न सकेको छैन। अस्ट्रेलिया 12 अंकका साथ शीर्ष स्थानमा छ भने कुवेत र जोर्डनको समान 10 अंक छ। अंक तालिकाको 4 स्थानमा रहँदै छनौट चढ्न सकेको खण्डमा नेपालले एसियन कप छनौटको 3 राउण्डमा सोझै स्थान बनाउने अवसर हुनेछ। विश्वकपमा छनौट हुने नेपालको सम्भावना भने गणितीय रूपमा मात्र बाँकी छ।
अब मौसम। हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र भारतको उत्तर प्रदेश तथा आसपासमा रहेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ। वायुको प्रभावका कारण देशका पहाड़ी भूभागका अधिकांश स्थानहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ भने प्रदेश नम्बर 1 गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका 1-2 स्थानमा हल्का वर्षा भइरहेको छ। थोरै स्थानहरूमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 29.5 डिग्री सेल्सियस, न्यूनतम 20 डिग्री सेल्सियस। काठमाण्डुको अधिकतम 29.2 डिग्री सेल्सियस, न्यूनतम 17 डिग्री सेल्सियस। पोखराको अधिकतम 32.2 डिग्री सेल्सियस, न्यूनतम 18.6 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 31.7 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस, वर्षा 0.1 मिलिमिटर र दिपायलको अधिकतम 33.1 डिग्री डिग्री सेल्सियस न्यूनतम 23 डिग्री सेल्सियस। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। महिलामाथि हुने हरेक हिंसा विरूद्ध सरकारले दृढ़ताका साथ कार्य गरिरहेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। कुनै पनि महिला हिंसा क्षम्य नहुने प्रधानमन्त्री ओलीको चेतावनी। अर्थतन्त्रलाई पुरानै लयमा फर्काउने गरी आगामी वर्षको बजेटको कार्यान्वयन गर्ने अर्थमन्त्री विष्णु प्रसाद पौडेलको प्रतिबद्धता। नेपालमा कोरोना संक्रमण दर घट्दै आज थप 6205 जना संक्रमण मुक्त। 4369 जनामा कोरोना संक्रमण पुष्टि। संक्रमित 109 जनाको मृत्यु। र भारतमा पनि कोरोना संक्रमणमा व्यापक कमी। जापानमा कोरोना भाइरस विरूद्धको खोप 12-15 वर्षसम्मका बालबालिकालाई पनि लगाइने। हवस्त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्ते।